अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सर एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको टपरी गाउँमा शौचालय नहुँदा विकासका काम प्रभावित, राप्तीपारीको कालाफाटालाई 27 गाविसका रूपमा खुला दिशामुक्त।
दैलेखमा पछिल्लो एक महिनामा 26 बाल विवाह भएको, सार्वजनिक नियन्त्रणका कार्यक्रम चले पनि परम्परा तोड्न नसक्दा समस्या उस्तै।
तिहार यता कोहलपुर क्षेत्रका पिकनिक स्पट भरिभराउ, ढकेरी, भ्युटावर र नमुना सामुदायिक वन धेरैको रोजाई बन्दै।
र पश्चिम तराईका कैलाली र कञ्चनपुरमा इन्धनको अभाव, भारतबाट नियमित डिजेल तथा पेट्रोल आयात नहुँदा समस्या।
सूचना यही मङ्सिर 1 गतेदेखि 7 गतेसम्म सरकारी तथा निजी विद्यालयका कक्षा 1 देखि कक्षा 10 सम्मका विद्यार्थीहरूलाई जुकाको औषधि खुवाऊ। स्वास्थ्य संस्थाबाट विद्यालयले औषधि लिई खुवाउन हुन अनुरोध गर्दछौ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँके।
QFX Cinemas बागेश्वरीमा तपाईँलाई स्वागत छ। अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायी सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमा। पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सुविधा युक्त सिनेमा हल QFX Cinemas, बागेश्वरी। बुकिङ तथा लोयल्टी मेम्बरको लागि सम्पर्क bageshwari.qfxcinemas.com, फोन 4113300411330। QFX Cinemas, बागेश्वरी।
अब पश्चिम डायरी विस्तारमा सुरुमा शौचालयका विभिन्न प्रसङ्गहरू छन्। बाँकेको राप्ती नदीको तटीय क्षेत्रका बाढी प्रभावित, होलिया पाँच टेपरीका सर्वसाधारणले शौचालय निर्माण गर्न नसक्दा विकासका काम प्रभावित हुन थालेका छन्। यसका लागि गठन हुने उपभोक्ता समिति पदाधिकारी हुन शौचालय अनिवार्य गरिएपछि प्रभावित बनेको हो। स्थानीयले पुनर्स्थापना हुन नसकेका कारण शौचालय बनाउन नसकेको दावी गर्दै आएका छन्। सरकारले भने सुरु गरेको पूर्ण सरसफाई अभियानलाई कार्यान्वयन गराउन गाविसले दबाव दिन उपभोक्ता समिति गठन गर्नु अघि शौचालय निर्माण शर्त राखेको हो। गाविसले उक्त शर्त राखेपछि उपभोक्ता समिति गठन हुन सकेको छैन। गाउँमा शौचालय निर्माण नगरेका कारण सर्वसाधारण समिति सदस्य हुनबाट वञ्चित भएका छन्। शौचालय निर्माण नगर्नेलाई समिति सदस्य नबनाउने निर्णय सर्वदलीय बैठकले गरेको हो। गाउँमा शौचालय छैन त्यसैले उपभोक्ता समिति बन्न सकेन। होलिएका सचिव बलदेव प्रसाद तिवारीले भन्नुभयो, विकास निर्माणका काम रोकिएपछि 15 दिनभित्र शौचालय बनाउने प्रतिबद्धता स्थानीयले गरेका छन्। शौचालय बनेपछि मात्र काम अगाडि बढ्छ। 3 वर्ष अघि राप्ती नदीमा आएको बाढीले त्यहाँका सर्वसाधारण विस्थापित भएका थिए। ठाकुर सिंह थारूले कान्तिपुरमा लेख्नु भएको छ। यसैबीच राप्तीपारीको कालाफाटा गाविस बाँकेको 27 खुला दिशामुक्त गाविस घोषणा भएको छ। गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति कालाफाटाद्वारा आयोजित घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्तले कालाफाटा खुला दिशामुक्त भएको घोषणा गर्नुभएको हो। अब पोस्टमा खबर छ।
महिना दिन अघि दैलेखको पिपलकोट गाविसकी 45 वर्षीय एक महिलाले तामझामका साथ छोराको बिहे गर्ने तयारी गरिन्। बिहेको दिन मण्डपमै पुगेर प्रहरीले विवाह रोक्यो। सिंगारिएर विवाह मण्डपमा पुगेका बालबालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगायो। कालीकोटकी 17 वर्षीय किशोरी फेसबुकबाटै प्रेममा बाँधिएपछि दैलेखका एक किशोरसँग विवाह गर्ने निर्णयमा पुगेकी थिइन्। उनीहरूलाई उमेर पुगेपछि मात्र विवाह गर्ने कागज गराएर प्रहरीले अभिभावकलाई फिर्ता पठाएको हो। यी दुई त उदा उदाहरण मात्र हुन्। पछिल्लो समय दैलेखमा बाल विवाह अझ बढ्दै गएको छ। प्रहरीका अनुसार एक महिनामा 26 बाल विवाह भएको छ। बाल क्लबको सहयोगमा प्रहरीले दर्जन बाल विवाह रोकेको जनाएको छ। गत वर्ष लालीकाँडामा मात्रै 62 बाल विवाह भएको छ। बाल विवाह बढेपछि गाविसहरूमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। ग्रामीण भेगमा उमेर नपुग्दै विवाह गर्ने परम्परा कायमै रहेको राष्ट्रिय बाल अधिकार संरक्षण सञ्जाल प्रदेश नम्बर 6 का संयोजक हीरा सिंह थापाले बताउनु भयो। उहाँका अनुसार अभियान चलिरहे पनि विवाह भने रोकिएको छैन। आजको कान्तिपुर दैनिकमा ज्योति कटुवालले खबर लेख्नु भएको छ।
पश्चिम तराईका कैलाली र कञ्चनपुरमा सातादेखि पेट्रोलियम पदार्थको चर्को अभाव छ। खेतीका बेला पेट्रोल र डिजेल लगायत इन्धन अभाव हुँदा गहुँ छर्ने र धान थ्रेसिङको काम प्रभावित छ। तिहार र छठको लामो बिदा तथा इन्धन ढुवानी गर्ने केही ट्याङ्करको रुट पर्मिट सकिएकाले अभाव भएको आयल निगमले जनाएको छ। बन्द्रा डिपोमा समेत तिहारको बिदामा तेल आएन। आयल निगमका क्षेत्रीय प्रबन्धक नरेश कुमार डङ्गोलले भन्नुभयो, त्यस लगत्तै छठको पनि विदा परेकाले नियमित आयात हुन नसकेको हो। उहाँका अनुसार अहिले पनि भारतबाट नियमित डिजेल तथा पेट्रोल आयात हुन सकेको छैन। पेट्रोल अभाव तिहार सुरु भएदेखि नै भएको हो। दुई तिन दिन यता डिजेलको पनि अभाव चर्किएको छ। गहुँ छर्ने समयमा डिजेल अभाव हुँदा कृषक झनमारमा परेका छन्। आजको कान्तिपुरमा भवानी भट्टले खबर लेख्नु भएको छ।
बाँकेका पर्यटकीय क्षेत्रमा वनभोज खान आउनेको भिड लागेको छ। महादेवपुरी पाँचमा रहेको ढकेरी वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको वनभोज स्थल अहिले भरिभराउँछन्। तिहार यता यी क्षेत्रमा पिकनिक खान आउनेको भिड लागेको स्थानीयले बताएका छन्। विद्यालय क्लब सरकारी तथा गैर सरकारी संस्थाबाट वनभोज खान आउने बढेका हुन्। तिहार यता ढकेरीमा आउनेको भिड लागेको उद्यानका कर्मचारीले बताएका छन्। तिहार यता दैनिक 200 जना पिकनिक खान आउने गरेका छन्। रिम्ना वनभोज स्थलकी सहयोगी टङ्क कुमारी थापा भन्नुहुन्छ, भिड बढेकाले खुट्टा टेक्ने ठाउँ छैन। अन्य समयमा फाटाफुटा मानिस आउने गरेको उहाँ बताउनुहुन्छ। वनभोज स्थलमा 10 विश्राम घर, 3 खानेपानी पम्प, चर्पी निर्माण गरिएका छन्। वनभोज स्थलमा तारबार, दाउरा, विद्युतको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। वनभोज खान सबै समुदायका मानिस आउने गरेको उहाँको भनाइ छ। स्थानीयका अनुसार यस क्षेत्रमा बाँकेसँगै सुर्खेत, बर्दिया र दाङबाट समेत पिकनिक खान आउने गरेका छन्। उनीहरू वनस्पति उद्यानको अवलोकन समेत गर्ने गरेको सहयोगी थापाले बताउनुभयो। कोहलपुर 13 खड्गबार स्थित नमुना सामुदायिक वनको 36 बिघा क्षेत्रफलमा पिकनिक स्पट बनाइएको छ। सामुदायिक वनले सो क्षेत्रलाई गत वर्ष पिकनिक स्पट बनाएको हो। उत्तरमा चुरेको वन तथा दक्षिणमा देखिने कोहलपुर बजारको दृश्यले यस क्षेत्रलाई रमणीय बनाएको छ। सो क्षेत्रमा 2 प्रतीक्षालय र भ्यू टावर निर्माण गरिएको छ भने फलफूल र जडीबुटी पनि रोपिएको छ। आजको नागरिक पश्चिमेलीमा कोहलपुरबाट टेकेन्द्र बसेलले यो खबर लेख्नु भएको छ।
सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक 19,500 कार्यान्वयन भए नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरु गर्ने भएको छ। समितिले 72 दिएको सुझाव प्रतिवेदनका आधारमा 73 वैशाख 23 गतेको मन्त्री परिषदले नयाँ न्यूनतम पारिश्रमिक साउन 1 गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयनबारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरेको समितिका अध्यक्ष पोषण केसीले जानकारी दिनुभयो। न्यूनतम पारिश्रमिक कार्यान्वयनको बारे अनुगमन गर्न सञ्चार मन्त्रालय, पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत पेसागत संघ संगठनको सहभागितामा रेडियो, टिभी र छापा माध्यम गरी 3 अनुगमन समिति गठन गरिएको खबर आजका पत्र पत्रिकामा छापिएको छ। पश्चिम डायरीमा बाँकेमा वन अतिक्रमण चुनौती बन्दै
विगत यो 40-42 सालदेखि हाम्रो बाँके जिल्लामा वन अतिक्रमण भएको देखिन्छ। अतिक्रमण वनको प्रमुख चुनौतीको रूपमा रहिआएको छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नशा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग दिव्याङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
मैले 30 वर्षको जागिरे जीवनबाट भर्खरै अवकाश पाएँ। जागिरे जीवनमा बचत गरेको पैसा र अवकाशको बेलामा आएको एकमुष्ट रकम कुन बैङ्कमा राखौँ भनी सोचिरहेको बेलामा सिद्धार्थ बैङ्कको सिद्धार्थ अवकाश मुद्दती खाताको बारे सुने। वास्तवमै यो मुद्दती खाता हामी जस्ताको लागि नै रहेछ। वार्षिक 6.5% आकर्षक ब्याज दरको साथमा मासिक ब्याज भुक्तानी पनि। अब अरू के नै चाहियो र?
अवकाश जीवन हुन्छ ढुक्क सिद्धार्थ अवकाश मुद्दती खाताको साथ। सिद्धार्थ बैङ्क, तपाईँको समृद्धिको सहयात्री।
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञा पत्र समयमै लिएर त्यस्तो अनुज्ञा पत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञा पत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसारएफएम.ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा वन अतिक्रमण ठूलो चुनौतीका रूपमा रहेको छ। करिब 3 दशक अघिदेखि जिल्लामा वन अतिक्रमण हुँदै आएको देखिन्छ। जिल्ला वन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभर 2055 हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। थप कुराकानी गर्दै जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्का।
बाँके जिल्लाको अतिक्रमणको कुरा गर्दाखेरि विगत यो 40-42 सालदेखि हाम्रो बाँके जिल्लामा वन अतिक्रमण भएको देखिन्छ र हाम्रो तथ्याङ्क हेर्दाखेरि तपाईँको 2055 हेक्टर जति वन क्षेत्र अतिक्रमण भएको छ र त्यो अतिक्रमणमा 3,900 चाँचुन घरधुरीबाट उक्त वन क्षेत्र अतिक्रमण भएको हाम्रो तथ्याङ्कले देखाउँछ। अब यो अतिक्रमण वनको प्रमुख चुनौतीको रूपमा रहिआएको छ।
8-9 महिना अगाडि हामीले तपाईँसँग एउटा डाटा लिँदै गर्दाखेरि 1,800 हारिमा वन क्षेत्र अतिक्रमण भएको र त्यसमा 2,600 जति घरहरू बनेको, टहराहरू बनेको, 96 स्थानमा अतिक्रमण भएको भनेर सूचना पाथ्यौं। आज हेर्दाखेरि झन्डै दुवैतिर हेर्दाखेरि हजारको हारानीमा बढेको देखियो।
किन भयो यस्तो? यस्तो हाम्रो यो पछिल्लो तथ्याङ्क, हाम्रो स्थान त यही नै हो, तर हाम्रो अतिक्रमणको डाटामा तपाईँको हामीहरूले 1600 हेक्टर जति अतिक्रमण भएको छ भनेर हामीले पछिल्लो तथ्याङ्कमा हामीले भनेका थियौँ। गत वर्ष हामीले फेरि तथ्याङ्कलाई अध्यावधि गर्यौँ। अब यो अतिक्रमण पनि कस्तो छ भनेपछि तपाईँको सबै हाम्रो तथ्याङ्कमा आइसकेको छैन।
कहाँ कहाँ वन अतिक्रमण भएको छ सम्पूर्ण जिल्लाको डाटा अहिलेसम्म क्लियर गर्न सक्नु भएको छैन। त्यसो भए
होइन होइन, यस्तो कुरा कस्तो भने तपाईँको वन अतिक्रमणको प्रकृति हेर्नुपर्ने हुन्छ। यसमा तपाईँको वन अतिक्रमण भनेको विभिन्न किसिमको अतिक्रमण छ। एउटा वन अतिक्रमण कस्तो किसिमको छ भन्नुहुन्छ भनेपछि हाम्रो सेटलमेन्टलाई हाम्रो उसलाई हेर्नुहुन्छ भने के देखिन्छ भनेपछि वन क्षेत्र, त्यसपछि हाम्रो जग्गा जमिन, हाम्रो खेतबारी अनि वन क्षेत्र, हाम्रो यो ल्यान्डस्केपमा हाम्रो वन क्षेत्र, हाम्रो कृषि भूमि, हाम्रो गाउँ, हाम्रो बस्ती, यो सबै मिसिएर बनेको हाम्रो सेटलमेन्ट हो। र अतिक्रमणको प्रकृति हेर्नुहुन्छ भने कस्तो देखिन्छ भनेपछि तपाईँको वन क्षेत्र नजिकमा रहेको त्यो सेटलमेन्टको कुरा गर्नुहोस्, त्यहाँ भएको खेतको कुरा गर्नुहोस्, बारीको कुरा गर्नुहोस्, उनीहरूले के गर्छ भने क्रमशः थोरै थोरै तपाईँको क्षेत्रहरू मिच्दै मिच्दै गएर तपाईँको वन क्षेत्र कृषि भूमिमा परिणत हुँदै आइरहेको छ। र अब तपाईँको त्यसलाई एसेसमेन्ट गर्ने, अब त्यो अतिक्रमण कति भयो भन्ने कुरालाई अध्यावधि गर्ने कामहरू विगतदेखि नभएको हुँदाखेरि पनि तपाईँको यो डाटामा केही फ्लक्चुएट भएको हो, आइरहेको छ।
कति क्षेत्रमा अतिक्रमण भएको छ ठ्याक्कै भन्दाखेरि
अहिले हाम्रो पछिल्लो तथ्याङ्कले 2055 हेक्टर वन क्षेत्र अतिक्रमण भएको हाम्रो
ठाउँ भनेर त्यो स्थान गर्दाखेरि कति पुग्छ?
हाम्रो स्थान तपाईँको 68 स्थानमा वन अतिक्रमण भएको छ। र यो अतिक्रमण तपाईँको यो तथ्याङ्क अझ बढी पनि हुन सक्छ।
बाँकीको हकमा बाढी पीडितहरू, त्यसपछि सुकुम्बासीहरू, यो खालको समस्या ट्रेन्ड देखिन्छ, त्यसलाई नियन्त्रण गर्नका लागि केही पहल भएको छैन? तपाईँले हटाउन किन सक्नु भएको छ?
राप्ती नदीमा वर्षेनी बाढी आउने अनि राप्ती नदीको छेउछाउका गाउँ बस्तीहरू डुबानमा पर्ने एउटा ठुलो चुनौती, एउटा ठुलो समस्या बाढीको कारणले तपाईँको एउटा ठुलो मानवीय विपद तपाईँको वर्षेनी यहाँ निम्तिन्छ, उद्धार गरेर वन क्षेत्रमा राख्ने भन्ने किसिमको कुरा हुन्छ। र तपाईँको पछि बाढी सकियो, अब गाउँ बस्ती पनि सबै ठिक भइसके पनि अब त्यो वन क्षेत्रमा गएर इमर्जेन्सी सेल्टरमा बसेका मान्छेहरू आफ्नो ठाउँमा नफर्किने र त्यही ठाउँमा तपाईँको पहिला एउटा टहर बनाएर बस्ने, पछि बाढी बनाउने, नजिकै खेत बनाउने र त्यही थायी रूपमा बस्ने र त्यसमा तपाईँको गैर पीडितहरू पनि त्यहाँ बस्ने र तपाईँको त्यो थायी रूपमा वर्षेनी रूपमा बाढी आउने र त्यसरी इमर्जेन्सी सेल्टर रूपमा वन प्रयोग गर्ने र मान्छेहरू त्यही रूपमा बस्ने कारणले गर्दाखेरि पनि एउटा वन अतिक्रमण अझ बढिरहेको एउटा समस्या देखिएको छ।
तपाईँहरूले खास पहल कदमी लिन नसकेको, कति व्यवस्थामा मौनता साधेको, इच्छा शक्ति नदेखाएको भन्ने आरोप पनि खेप्नु परिरहेको छ नि, त्यो कसरी भइरहेको छ?
यस्तो हो, वन अतिक्रमण हटाउँदाखेरि तपाईँको वन अतिक्रमणको प्रकृति हेर्नुहुन्छ भने वन क्षेत्रमा घर बनाएर मान्छे परिवार सहित बसोबास गरेर खेतीपाती गरिरहेको अवस्था हो। अब त्यो हटाउने भनेको उनीहरूको घरै हटाउने, त्यहाँको बस्ती नै हटाउने, त्यहाँको परिवार नै हटाउने, जङ्गल क्षेत्रबाट लखेट्ने भन्ने कुराहरू हो। अब यो कुराहरूको लागि तपाईँको सामान्य बल पनि प्रयोग गर्नुपर्ने, अलिकति त्यो कुराहरू गर्दाखेरि यसमा सबैको सहकार्यबाट मात्र यो सम्भव हुन्छ र वन कार्यालयले एकल रूपमा तपाईँको बल प्रयोग गरेर वन अतिक्रमण हटाउन सम्भव पनि हुँदैन,
सहयोग नपाएको अवस्था हो। त्यसो भए
सहयोग भन्दा पनि अब हामीहरूले पनि अब वन अतिक्रमण नियन्त्रण रणनीति 2068 पनि छ, त्यसको लागि अब जिल्ला स्थित हाम्रो यो रणनीति अनुसार अब वन अतिक्रमण नियन्त्रणको लागि सुरक्षा निकायहरू पनि परिचालित हुनुपर्ने अवस्था हुन्छ र अब त्यो रणनीतिले गरेको व्यवस्था बमोजिम त्यो नियन्त्रण दलको कार्यदलको संयोजक श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूले नै संयोजित गर्नुहुन्छ र उहाँहरूबाट निर्देशन भइसकेपछि अनि त्यस्तै गरी अब त्यो उसमा राजनीतिक दलहरू पनि हुन्छन् र सबैको सहमतिबाट मात्रै तपाईँको यो सम्भव हुन्छ। यो
जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्का र नवीन गिरी। कालीकोट जिल्लाको सिपखाना गाविस छकी 14 महिने बालिका सुशीला योगीको कुपोषणका कारणले मृत्यु भएको छ। लामो समयदेखि कुपोषणको शिकार भएकी योगीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। बालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख कौशल ओलीले बताउनु भएको छ। आजको सद्भाव दैनिकमा खबर छ।
प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको भन्दै बाँके खजुरा खुर्दोका एक युवकले हिजो अदालतमा मुद्दा दायर गरेका छन्। खजुरा खुर्दोका बिजुली प्रसाद महाउतले यातनाको क्षतिपूर्ति बापत 1,00,000 रुपियाँ क्षतिपूर्ति माग गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो। मुद्दामा इलाका प्रहरी कार्यालय खजुरा खुर्दोका सहित शरण भण्डारी र प्रहरी जवान अनिल कुमार विकलाई विपक्षी बनाइएको छ। पश्चिम डायरीमा उपभोक्ताले अप्नाउनु पर्ने सावधानी।
उपभोक्ताले सर्वप्रथम त खाद्य सामग्री किन्दाखेरि प्याकिङ कहिले भएको त्यो बुझेर मात्र किन्नुपर्छ।
बाटोमा राखेको धुलो मैलो भएको चिजहरू किन्नु हुँदैन।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
पशुपति पेश कई रंगले आफ्नो संसार सजाऊ रंगाऊ है रंगाऊ
पशुपति पेंट्स खुशी का रंग हरू।
सम्पूर्ण घरायसी भाडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011-528-012।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। बजारमा अखाद्य वस्तुको कारोबार भइरहेको बेला बेलामा हुने अनुगमनबाट देखिएको छ म्याद नागेका, अखाद्य सडी गलेका र स्वास्थ्यका लागि अत्यन्त अहितकर मानिने कतिपय प्रतिबन्धित वस्तु समेत उत्पादन तथा बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ताले उपभोग्य वस्तु उपभोग वा खरिद गर्दा कस्तो सजगता अप्नाउनु पर्ला? सुनौ सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज।
मिना शर्मा। अब उपभोक्ताले सर्वप्रथम त खाद्य सामग्री किन्दाखेरि प्याकिङ कहिले भएको त्यो बुझेर मात्र किन्नुपर्छ। मान्छेले घरमा गएपछि गर्छ, टेस्ट गर्दाखेरि यो किन यस्तो स्वाद भएन भन्ने हुन्छ कि पछि पछि त हुन्छ कि, त्यही भएर जहिले पनि हामी अगाडि नै सामान किन्न जाँदाखेरि एकदम डेटलाई हेरेर पहिचान गरेर मात्र किन्नुपर्छ।
मदन आचार्य बाटोमा राखेको धुलो मैलो भएको चिजहरू किन्नु हुँदैन, त्यसको मिति हेरेर कुन मितिसम्मको लागु सामान हो त्यो त्यसरी उपभोक्ताले ख्याल गर्नुपर्छ।
गीता पौडेल। खाद्य पदार्थहरू राम्रोसँग हेर्ने, नाम चलेको कम्पनी सधैँ चलिराखेको कि अथवा डुप्लिकेट त्यस्तै त्यस्तै नाम भएको हेर्दा पनि फरक हुन्छ। सबभन्दा त अब त्यसै लेबलहरू हेर्ने, कहिले बनेको, कहाँबाट बनेको, त्यसमा के मिसाएको छ त्यो पनि कुनैमा त लेखेकै हुन्छ नि बाहिरबाट पनि।
सीता शर्मा। सामान लिन जाँदा त डेट हेरिन्छ होइन, अनि त्यो मैले त ठुलो होलसेल पसलदेखि लिएर आउँछु, अनि त्यहाँ चाहिँ कहिले बनेको र कहाँदेखि लिएर आएको अनि डेट हेर्छु, डेट छैन भने पनि सोध्छु, डेट गएको छ भने लिएर आउँदैन।
गीता लामचाल। हामीले के थाहा पाउँछौँ मिसावर भएको डेट हेर, डेट गएको भयो भने नलिने, डेट छ भने लिने, त्यही हो।
मेरो डम्बरबहादुर थापा छेत्री। त्यसमा मिसावर सामानहरू कसरी हामीले छनौट गर्ने र कसरी विचार पुर्याउने र चाहिँ डेट नागेको सामान किन्नु पर्यो, डेट नागेको किन्नु भएन।
रङ मिसाएको त अब त्यो ससहरू हुन्छ, त्यसमा कलरमा त्यो ससमा कालो सस त्यसमा चाहिँ नराम्रो बिमारी पनि भएको छन्, त्यो भएर चाहिँ त्यो खानु भएन।
राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। मूल नहरको अन्तिम 10 किलोमिटरको निर्माण सम्झौता अवधिभन्दा छिटो सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। सन् 2017 डिसेम्बरसम्म निर्माण पूरा गर्ने सम्झौता भए पनि 17 जुनसम्ममा निर्माण पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर जीवछ यादवले बताउनुभयो। मूल नहरको अन्तिम 10 किलोमिटर खण्डको काम दिनरात गरी भइरहेको छ। 700 मिटरको कवर क्यानल नहर ढाक्ने निर्माणका लागि मात्रै 150 बढी मजदूर खटिएका छन्, जसका लागि 10 ट्रान्जिट मिक्सर, 4 एक्सावेटर, 5 टिप्पर, 2 पानी ट्याङ्कर, रोलर ग्रेडर, ट्रक लगायतका मेसिनहरू परिचालन गरिएका छन्। निर्माणका उपकरण दिनरात सञ्चालनमा ल्याइएको छ। नेपालगंज कोहलपुर सड़कको दुवैतर्फ 350 मिटर नहरमा बक्स ब्यारेल निर्माण भइरहेको छ, अर्थात् नहरलाई माथिबाट ढाकिएको छ। उहाँले बताउनु भएको छ। आजको रितम्बरा दैनिकमा खबर छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले 2 महिना अघि साउदी अरबको दम्माममा निधन हुनुभएका नेपालगञ्ज शहरका मोहम्मद अकबर हलवाईको शव तुरन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरी तिमल सिन्हाले जानकारी दिनुभयो।
नेपाल सरकारको स्थानीय शासन तथा सामुदायिक कार्यक्रम अन्तर्गत बाँकेमा पनि आय आर्जन र सेवा विकासका कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीय स्तरमा रहेका विपन्न तथा पछाडि पारिएका र बेरोजगार व्यक्तिहरूलाई आर्थिक रूपमा सबल बनाउन यो प्रयास थालिएको हो। बाँकेका 33 गाविसमा प्रति गाविस 1,00,000 दरले आय आर्जन तथा सेवा विकासका कार्यक्रम सञ्चालन भइरहेका छन्।
कारकाण्ड स्थित नेपालगञ्ज मोडेल स्कूलमा बाल संस्कार तथा योगा कार्यक्रम आयोजना गरिएको छ। 4 दिनसम्म चल्ने योगा कार्यक्रममा योगाचार्य दाङका रविन्द्र बस्नेतले बाल संस्कार र योगाबारे मोटिभेसन क्लास दिनुभएको बताइएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, नेपालगञ्जलाई हरियाली र हराभरायुक्त बनाउन के गर्नु पर्ला? आजको नागरिक मतमा नेपालगञ्ज १६ बेलासपुरका मीना शर्माको विचार।
सर्वप्रथम त नेपालगञ्जमा अब यो विभिन्न ठाउँका विभिन्न उसका मान्छेहरू यहाँ बसोबास गर्छन् होइन, यहाँ एकदम जनचेतनाको अभाव छ। जनचेतना सम्बन्धी मान्छेलाई बोट बिरुवा रोपण गर्नुपर्छ, हरियाली बनाउनुपर्छ, सफा सुग्घर बनाउनुपर्छ होइन, अनि हामी सफामा बसेमा हाम्रो रोगबाट हामी टाढा हुन्छौँ, स्वच्छ वातावरण चाहिन्छ भन्ने कुराहरू धेरै जसो समाज धेरै भएको कारणले पनि सायद एकदमै जनचेतनाकै कमी जस्तो लाग्छ। किनभने यहाँ एकदम शिक्षाको कमी छ, यो जनचेतना शिक्षा मात्र दिएर शिक्षा मात्र बढाएर अब यति क्लासमा पढेछ यति पास गरे भनेर हुन्न, त्यहाँ दिमागमा तिनीहरूलाई यस्तो छाप पर्नु पर्यो कि हामीले सफा खानुपर्छ, सफा ठाउँमा बस्नुपर्छ, यो सफा गर्नको लागि हामीलाई वातावरण स्वच्छ हुनुपर्छ, त्यसको लागि हामीलाई हरियाली रुख बिरुवाहरू रोपण गर्नुपर्छ भन्ने कुराहरू होइन, अब जहाँ पाए त्यहीँ फोहोर फाल्ने, नालीहरू सफा गर्नुपर्छ, यस्तो जनचेतना भएन जबसम्म हुँदैन तबसम्म नेपालगञ्ज हरियाली होला जस्तो लाग्दैन। शिक्षा प्लस कुनै पनि सङ्घ संस्थाले यसलाई जनचेतना सम्बन्धी त्यस्तो कार्यक्रमहरू ल्याएर ट्रेनिङहरू त्यस्तो कोर्सहरू त्यस्तो राख्नुपर्छ के स्कुलमा, सरकारी स्कुलमा अथवा कुनै पनि उसमा, त्यस्तो गर्यो भने राम्रो होला, हरियाली होला भन्ने जस्तो लाग्छ मलाई।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको टेपरी गाउँमा शौचालय नहुँदा विकासका काम प्रभावित, राप्तीपारीको कालाफाटालाई 27 गाविसका रूपमा खुला दिशामुक्त।
दैलेखमा पछिल्लो एक महिनामा 26 बाल विवाह भएको, सार्वजनिक नियन्त्रणका कार्यक्रम चले पनि परम्परा तोड्न नसक्दा समस्या उस्तै।
तिहार यता कोहलपुर क्षेत्रका पिकनिक स्पट भरिभराउ, ढकेरी भ्यू टावर र नमुना सामुदायिक वन धेरैको रोजाई बन्दै।
र पश्चिम तराईका कैलाली र कञ्चनपुरमा इन्धनको अभाव, भारतबाट नियमित डिजल तथा पेट्रोल आयात नहुँदा समस्या।
पश्चिम डायरी krishnasarfm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निश्र म प्रिया बिदा हुन्छौ। आज मङ्सिर 1 गते बुधबार नोभेम्बर 16 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।